नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। राजनैतिक अवस्था, त्यसको दिशा र गतिप्रति असन्तुष्ट नव युवाहरूको नेतृत्वमा गत वर्ष भएको जेएनजी प्रदर्शन एक वर्ष पुग्दैछ। आगामी साता युवाहरूले प्रदर्शन गरेको एक वर्ष पुग्नेछ। गत भदौपछि राजनीतिमा फेरिएको आयाम, आवश्यकता, अपेक्षा र तदनुरूप राजनीतिक दलका गतिविधि, कार्यक्रम छन् या छैनन्, यसले आगामी बाटो कस्तो देखाइरहेको छ लगायतका विषयमा विश्लेषण गर्न आज हामीसँग त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक समेत रहनुभएका राजनीतिक विशेषज्ञ डाक्टर पीताम्बर भण्डारी अन्तरसंवादको अतिथि हुनुहुन्छ। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब जसरी गत भदौ अघिको राजनीतिक अवस्था, व्यवस्था, खास गरी त्यसभित्रका आयामहरू, अन्तर्यहरू, गतिविधिहरूका विषयमा जसरी असन्तुष्टि व्यक्त भएर चाहिँ आन्दोलन भयो भनौँ, युवाहरूले प्रदर्शन गरे, जुन प्रदर्शन हिंसात्मक पनि भयो र त्यसपछि राजनीतिका आयाम फेरिएको भनिएको छ, दलहरूले त्यो फेरिएको आयाम अथवा त्यो आन्दोलनको मुद्दा, आन्दोलनले बोकेको अन्तर्य के कसरी सम्बोधन गरिरहेका छन् आज एक वर्ष करिब करिब हुन लाग्दा हामीले हेर्दाखेरि?
गत भदौ 23 र 24 गते जुन खालको आन्दोलन भयो, त्यो आन्दोलन चाहिँ एउटा राजनैतिक पृष्ठभूमिबाट भन्दा पनि सामाजिक मुद्दाहरूलाई उठान गरेर अगाडि बढेको आन्दोलन थियो। त्यसले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने जो पक्षहरू थिए, ती पक्षहरू नै अहिले सरकारमा गएका छन्। यद्यपि आम जनताले अहिले त्यो आन्दोलनको मर्म अनुरूप अगाडि बढेको छैन कि भन्ने शंका व्यक्त गर्न थालेका छन्। त्यो आन्दोलनले केही सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्नका निमित्त राजनीतिक संरचनाहरूमा परिवर्तन छ भन्ने शङ्कबोध गर्यो। त्यसैको आधारमा निर्वाचनमा त्यो शक्तिले 2/3 लगभग हारारीको बहुमत पनि प्राप्त गर्यो र त्यसले केही शक्ति सम्बन्धहरू पनि परिवर्तन भयो। यद्यपि लोकतन्त्रमा सेवा प्रवाह गर्ने भनेको चाहिँ सत्तामा जो छ संख्यात्मक उपस्थितिले मात्र हुँदैन भन्ने कुरा चाहिँ योभन्दा अगाडिका सरकारहरूले र संसदमा प्रतिनिधित्व गर्ने दलहरूले पनि देखाइसकेका थिए। त्यही सन्दर्भमा अहिले झन् कस्तो समस्या देखिन थाल्यो भने, जुन दलले लगभग 2/3 बहुमत प्राप्त गरेको छ, त्यो दलको राजनैतिक अवस्था संस्थागत हुँदा नहुँदै त्यही दलभित्र सरकार र दलको नेतृत्वको बीचमा कुनै न कुनै असमझदारी हुन थालेको भन्ने आभास जनताले गर्न थाले। एउटा समस्या त्यो देखिन थाल्यो। अर्को मुख्य समस्या चाहिँ के देखिन थाल्यो भन्दा, सेवा प्रवाहका निमित्त चाहिने दलहरूका बीचका आन्तरिक समन्वय, किनभने त्यसमा विधान बनाउने कुराहरूदेखि लिएर अन्तर्राष्ट्रिय स्तरको कूटनीतिक मर्यादालाई कायम गर्ने कुराहरूसम्ममा चाहिँ केही मानिसहरूले अब प्रश्न उठाउन थालेका छन्। यो अलिक छिटो होला हामीले यसको बारेमा धेरै निष्कर्ष निकाल्न, तर जसरी 2/3 सरकारले लोकतान्त्रिक परिधिभित्र बसेर सहिष्णुतालाई आधार मानेर, राजनीतिक सम्बन्धलाई आधार मानेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकिन्छ लोकतन्त्रमा, त्यसमा चाहिँ एउटै दलभित्र, त्यो पनि सत्ताधारी दल छ, त्यसका जिम्मेवार नेताहरूले दिने विरोधाभासपूर्ण अभिव्यक्तिहरूले गर्दाखेरि चाहिँ सरकार सञ्चालनमा काहीँ न काहीँ यो संख्यात्मक उपस्थिति भन्दा पनि व्यवहारिक दर्शन चाहिँ बढी आवश्यकता हो कि भन्ने चाहिँ देखिन्छ।
जस्तो भनौँ न, अब जुन आन्दोलन भयो, जुन प्रदर्शन भयो, जुन संख्यामा सहभागिता रह्यो र त्यसको चाहिँ असर प्रभाव देशभरि नै रह्यो, एउटा काठमाडौँ उपत्यकामा मात्रै अथवा एउटा कुनै क्षेत्रमा मात्रै त्यसको सीमित रहेन, अधिकांश क्षेत्रमा भयो, जहाँ हिंसा या चाहिँ आगजनीहरू भएनन् त्यहाँ पनि मानिसहरूको सहभागिता, आन्दोलनप्रतिको चाहिँ एउटा भनौँ न आकांक्षा, आकर्षण या सहभागिता त्यो देखियो र त्यसले एउटा फरक जनमत निर्माण गर्यो, त्यो बारे यहाँले भनिसक्नुभयो। जसरी सरकारमा आयो, 2/3 सरकार आयो, सञ्चालन गरिरहेको छ, यद्यपि जसरी जनमतले जे भनिरहेको थियो कि संविधानमै पनि तिमी केही परिवर्तन गर या विधान भनौँ कानूनमा परिवर्तन गर, नियममा परिवर्तन गर, मूलत सेवा प्रवाहमा सहजता देऊ, सुशासन देऊ, यी यावत कार्यहरूमा सरकारले अहिले गरिरहेको कामलाई के आज नै अब जुन ढंगले हुनुपर्ने त्यो भएन भनिहाल्नुपर्ने अवस्था आइसकेको छ, अथवा कहीँ कतै भएका कमी कमजोरीहरू मिलाएर, नमिलेकाहरूलाई मिलाएर एउटा दिशा या गति मार्फत चाहिँ एउटा लक्ष्यमा तोकिएको समयमा पुग्न सक्छ भन्ने अपेक्षा गर्न सकिने अवस्था छ?
अहिले धेरै पक्षले विश्लेषण गर्न खोजेको कुरा के देखिन्छ भन्दा सरकारको नियतमाथि नै प्रश्न गरिहाल्नुपर्ने स्थिति छैन. जति बेला सेवा प्रवाहका विषयमा चाहिने अथवा त्यो सेवा प्रवाह गर्ने संस्थाका निमित्त व्यक्तिको छनौट गर्ने विधिहरूको निर्माण गर्ने सन्दर्भमा त्यो मनसाय चाहिँ गलत छैन है भन्ने भाष्य अहिले पनि ठुलो आशाका साथ जीवित छ. तर व्यवहारमा के देखिन थाल्यो भन्दाखेरि चाहिँ लोकतन्त्रको महत्त्वपूर्ण गहना भनेको पारदर्शिता हो. सत्ता सञ्चालनमा पारदर्शिता देखिएन भने त्यसले काहीँ न काहीँ शङ्का उब्जन गराउँछ. त्यसले चाहिँ त्यो शङ्का उब्जाउने काममा चाहिँ को उद्धत छ त भन्ने विषयमा हामीले छलफल गर्न थाल्यौँ भने आन्दोलनको नेतृत्व गरेको जहिले पनि त्यो पारदर्शिताको पक्ष बस्नुहुन्छ प्रजातान्त्रिक आन्दोलनमा. तर यो सन्दर्भमा अहिले हामीले देख्यौँ भने नियत सफा छ तर सेवा प्रवाहमा काहीँ न काहीँ समन्वय फेरि पनि भएन कि भन्ने आशंका बिचमा त्यो देखिन थालेको. सामान्यतया केही घटनाहरू जस्तो अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु भन्ने विषय समाजमा पहिले आधा सिलिन्डर ग्यास बाँडिसकेपछि त्यसको सम्पूर्ण धेरैभन्दा धेरै सिलिन्डरहरू घर घरमा हुनु र त्यो सिलिन्डर बजारमा फेरि फिर्ता भएर नपुग्नु जसका कारण ग्यासको चाहिँ अभाव भयो भन्नु यो हामीले हेर्दै जाँदाखेरि सामान्य जनजीवनका कुराहरूलाई चाहिँ केही घटनाहरूले केही क्षणका लागि प्रभावित पारेको हो तर सरकारको नियत ठिकठाक छ भन्ने तर्कहरू पनि छन्.
हजुर,
तर यथार्थमा मूल भाष्य जुन निर्माण हुनुपर्ने हो लोकतान्त्रिक विधिमा केही पारदर्शिताका कुराहरू र सरकारले लिएका केही गतिविधिहरू जस्तो सम्पत्ति छानबिन समिति गठन गर्नु त्यसमा फेरि अदालतले त्यसलाई अन्तिम दिनसम्ममा आएर त्यसलाई चाहिँ सरकारले अहिले के अरे अदालतले त्यसका लागि प्रक्रिया अगाडि नबनाउनु भन्ने अन्तरिम आदेश दिनु होइन त्यो हिसाबले गर्दाखेरि जनताका जीविकोपार्जनहरूमा चाहिँ काहीँ न काहीँ ब्यालेन्स ढङ्गले अगाडि लगे पनि देशका राजनीतिक मूल मुद्दाहरूमा नियामक निकायहरूका काम गतिविधिहरू गर्ने क्रममा र अझ बढी कुटनीतिक क्षेत्रमा सरकारले गर्नुपर्ने कदमहरूका बिचमा लामो समयसम्म राजनीति नियुक्ति नहुनु कुनै कुनै सामाजिक घटनाहरू अघिल्ला सरकारको नेतृत्व गर्ने पक्षलाई चाहिँ ठुलो दोष दिँदाखेरि त्यही घटना अहिले आफू लागि आइपर्दाखेरि चाहिँ त्यसलाई सरल ढङ्गबाट चाहिँ स्वीकार गरिदिनुपर्छ जनताले भन्ने खालको आशय आउनु यो सबै कुराले चाहिँ के देखाउँछ भन्दा नियत अत्यन्त सफा छ तर काहीँ न काहीँ काम गर्ने प्रक्रियामा केही न केही त्यो शासकीय क्षमतामा कुनै त्रुटि यसरी बढ्दै गयो भने यसले अन्तत गर्दाखेरि प्रणालीलाई नै असर पार्छ कि भन्ने शङ्का चाहिँ जन्मेको हो.
डाक्टर, ठ्याक्कै यहीँनिर फेरि पनि जस्तो दुईवटा विषय आयो. एउटा त सरकारको नियत सफा छ, सरकार काम गर्न खोजिरहेको छ, काम गर्ने प्रक्रिया नमिलेको यी यावत कुरा यहाँले गर्नुभयो एउटा. अर्को चाहिँ जस्तो भनौँ न क्षमता र सामर्थ्य यो सँगै जोडिएको हुन्छ. सरकारको नियतको एउटा विषय भयो क्षमता र सामर्थ्य. यदि हामीसँग नियत सफा हुँदाहुँदै पनि हामीसँग क्षमता सामर्थ्य पुगेन भने त्यसले चाहिँ कहीँ न कहीँ नतिजामा त्यो परिणत हुन सक्दैन. हाम्रा भनौँ न एउटा उखानै छ नि कि घाँटी हेरेर हाड निलो. हाम्रो हाड अलिकति ठूलो हुँदै गएको, हाम्रो घाँटी अलि सानो हुँदै गएको, तर हामीलाई चाहिँ भोजन जहाँ पुग्नु पर्ने त्यहाँ नपुग्दा असन्तुष्टि बढ्दै गएको अवस्था हो कि यसलाई कसरी हेर्ने अब?
होइन, क्रान्तिको बेलामा जहिले पनि के हुँदो रहेछ आन्दोलनको बेलामा भने अलिकति बढी केही अलङ्कारहरूको प्रयोग गरिन्छ, जनतालाई ठुला ठुला अपेक्षाहरू देखाइन्छ, केही सपनाहरू पनि सुनाइन्छ, तर जब सरकारमा पुगिन्छ सरकारमा पुगिसकेपछि त्यसका सीमितताहरू थाहा हुँदै जान्छ. वर्तमान सरकारमै पनि हामीले देख्यौँ कतिपय नेतृत्वले चाहिँ धेरै कुराहरू यस्तो हुँदो रहेछ भनेर भनेको कुराहरू यसका सीमिताहरू यो रहेछन् भनेर रियलाइजेसनका कुराहरू बढी आउँछन् र त्यो सबभन्दा ठुलो कुरा चाहिँ अर्को त्यो जुन जनतालाई ढाडस दिने भाष्य निर्माण गर्ने हो. यो आन्दोलनको बेलामा जुन जुन भाष्य निर्माण गरेर आन्दोलन गरियो त्यही त्यही समस्या सरकारलाई आइपुग्दाखेरि चाहिँ फरक ढङ्गले व्यवहार गरिएको जस्तो जनताले सोच्दैनन् त्यो कुराहरू. यो त पहिला पनि यस्तै थियो, फेरि पनि यस्तै हुन थाल्यो भन्ने कतै न कतै त्यो भाष्य चाहिँ निर्मित हुँदै जानु चाहिँ अलिकति बढी शासन गर्ने पक्षमा बसेको र जनताको बिचको त्यो अपेक्षाको दूरी जुन हुन्छ नि त्यसमा मिल्दैन. सरकारले चाहिँ मैले धेरै द्वन्द धेरै गरिरहेको छु भन्छ जुनसुकै सरकारले पनि आन्दोलनपछि, भने जनताले चाहिँ होइन त्यो आन्दोलनको बेलामा त यस्ता यस्ता वाचा प्रतिबद्धताहरू थियो, खोइ त यहाँ भन्ने खालको कुराहरू बढी आइदिन्छ. त्यसले गर्दाखेरि चाहिँ त्यो एउटै सामञ्जस्यता मिल्दैन. अहिलेको सन्दर्भमा पनि बिस्तारै हेर्दै जाँदाखेरि के देखिन्छ भन्दा एउटा अपेक्षा थियो जनताको, अझ खास गरिकन भाषा हेर्ने हो भने त अलिकति बढी योभन्दा अगाडिका क्रान्तिहरूमा राजनीतिक प्रणालीसँग जोडिएका क्रान्तिहरू हुन्थे, अहिले पनि समाज रूपान्तरणका मुद्दाहरू नभएका होइनन् तर मुख्य रूपमा सामाजिक राजनीतिक क्रान्तिका कुराहरूलाई चाहिँ स्पष्टसँग माग गरेर व्याख्या गरिएको हुन्थ्यो। तर गएको भदौ 23-24 गतेको आन्दोलन जुन एक वर्ष हुन लाग्यो त्यसको आन्दोलनको मूल मर्म भनेको चाहिँ भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालको सरकारले ल्याएको त्यो खालको नियमन गर्ने अलिकति व्यवस्थाप्रति विरोध थियो हिसाबले। अनि त्यही विषयमा फेरि पनि अहिले सामाजिक सञ्जालभित्र यति धेरै वृद्धायुक्त गतिविधिहरू आउन थाले भन्ने विषयमा सरकारमा बसेका स्वयं मानिसहरू र सम्पूर्ण राजनीतिक दलका नेतृत्वहरूले चाहिँ अब पनि सामाजिक सञ्जाल चाहिँ यतिकै यो स्वतन्त्रताको मात्रै परिधिभित्र होइन कि यसलाई अलिकति नियमन गर्नुपर्छ कि भन्ने भाष्य उहाँहरू नै बोल्न थाल्ने एउटा पाटो, र अर्को पाटो भ्रष्टाचारको नियन्त्रण गर्न भनेर आएको काहीँ कतै सरकारमै बसेका मन्त्रीहरूले 13 दिनमै केही सन्दर्भमा राजीनामा दिनुपर्ने स्थिति, केही समयपछि फेरि कोही मन्त्रीहरूलाई चाहिँ यसका बारेमा संसदमा र संसदभन्दा बाहिर प्रश्न उठ्न थालिसकेपछि फेरि के देखाउँछ भन्दा जुन भाष्यको विरोध गरेर आएको हो त्यही भाष्यले चाहिँ काहीँ न काहीँ पिरोल छ कि भन्ने शङ्का देखिएपछि यो हिसाबले चाहिँ अब सरकार सञ्चालनका निमित्त केही कठिनाइहरू भएको जनताले महसुस गर्न थाले। अर्को समस्या मुख्य रूपमा के रह्यो भन्दा जुन राजनैतिक दलले सत्ता सञ्चालन गरेको छ त्यसमा चाहिँ राजनीतिक दलको नेतृत्व र सरकारमा बसेकाहरूको बीचको समन्वय छैन भन्ने कुरो स्वयं राजनीतिक दलका नेतृत्वहरूले संसददेखि सडकसम्म भन्न थालेको देखिन थाल्यो।
त्यही त डाक्टर साहब, अब यो परिस्थितिमा जस्तो अब भाषण र शासनका बीचमा जुन भिन्नता छ नि, भाषण अब हामीका पछिल्लो भनौँ न यो 62-63 आन्दोलन लगत्तैदेखि भाषण अलि बढी नै भयो, गर्न नसकिने कुराहरू पनि हामी गर्छौँ भन्यौँ, कतिपय कुरा त संविधानमा मौलिक हकै रूपमा व्यवस्था गरियो, मौलिक हक भनेको त्यो आधारभूत हक हो, यद्यपि हामी त्यो आधारभूत तहमा हाम्रो त्यो साधन क्षमता सामर्थ्यले हामी त्यहाँ त्यो नपुगेकै अवस्थामा पनि हामीले यो कुराहरू दिन्छौँ भनेर भन्यौँ। पछिल्लो समयमा प्रतिबद्धता राजनीतिक प्रतिबद्धताकै रूपमा घोषणापत्रमै हामी नेपालीले आफ्नै पानी जहाज चाहिँ हामी छोड्ने हो भन्ने भनियो, घर घरमा ग्यास पुर्याइन्छ भनियो, सिङ्गापुर बनाइदिन्छु भने कसैले होइन सिङ्गापुर होइन हामी स्विजरल्यान्ड बनाउँछौँ भने, तर यो भाषण र शासनको बीचको जुन यो भिन्नता छ नि, अब जनस्तरमा यो कसरी बुझाउने, किनभने हाम्रो क्षमता नभएसम्म त भाषण जति गरे पनि शासनले त्यो नतिजा दिन सक्दैन। अब यो ठ्याक्कै राजनीतिक दलहरूले पनि बुझ्नु पर्यो, यदि बुझेको छैन भने बुझाउनु पर्यो, जनतामा पनि बुझाउनु पर्यो। अब यो भूमिका कसले कसरी गरिदिन सक्छ, होइन भने त हामी दुर्घटनामा जान्छौँ नै फेरि पनि।
यो आम नेपाली जनताको जुन चेतनाको स्तर बढ्दै गएको थियो, जस्तो हामीले यही कुरा 46 सालको आन्दोलनमा गर्दै गर्दाखेरि संसारभरि भएका विकासका सूचकहरूलाई नेपालमा कसरी हामीले भित्र्याउन सक्छौँ, त्यही तहको विकास कसरी गर्न सक्छौँ भन्ने विषयमा राजनीतिक दल राजनीतिक दलका घोषणापत्रहरू आमसभाहरू स्वयंमा त्यो एउटा संचारको माध्यम हुन्थे। तर अहिले बाहिर विकासको विधि कस्तो छ भन्ने कुरा र अहिले नेपालमा विकास कस्तो छ भन्ने कुराको त्यसको खाडल पत्ता लगाउनलाई यस्ता खालका कुनै त्यो खालको मानिसहरू चाहिँदैन। त्यसले गर्दाखेरि अब नयाँ खालको विकसित परिस्थितिमा आउँदै गर्दाखेरि चाहिँ आम मानिसहरूले त्यो प्रश्न गर्न थाले कि त्यसको चाहिँ त्यसलाई तुलना पनि गर्न थाले। त्यसले गर्दाखेरि काहीँ न काहीँ चाहिँ अब यो म्यानेज गर्ने काम कसको हो भन्ने मूल प्रश्न आउँदै गर्दाखेरि त स्वाभाविक ढङ्गले राजनीतिक दल आम संसारको भूमिका र सबभन्दा पहिलो दायित्व त सरकारमा बस्ने जो छ उसले नै भन्नुपर्ने स्थिति आउन सक्छ त्यसमा चाहिँ। तर त्यसमा कसले भन्दाखेरि जनताले बढी त्यसलाई विश्वास गर्छन् भन्ने कुराको चाहिँ त्यो लेखाजोखा हुनु जरुरी छ, किनभने अब विदेशमा बस्ने मानिसहरू सबभन्दा त्यसको जुन नेपाली डायस्पोरा छ उनीहरूले त झन् त्यसलाई यो विकासको तुलना यहाँ र नेपालमा छोडेर जाँदाखेरिको गर्न थालिसकेपछि त्यसले आम जनताको निराशाको जुन उचाइ छ त्यसलाई झन् बढाउनेतिर जान्छ। हामीले गर्नुपर्ने भनेको हाम्रो क्षमता यति हो, हाम्रा केही सीमितताहरू छन्, यसलाई यसरी जानुपर्छ भन्ने देखाउने काम चाहिँ फेरि पनि मुख्य पाटो त राजनीतिक दलको नै हो, किनभने दलहरू निरन्तर रूपमा समस्याहरूसँग चाहिँ प्रत्यक्षदर्शी भएर काम गरेका हुन्छन्।
हामीसँग त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक समेत रहनुभएका राजनीतिक विशेषज्ञ डाक्टर पीताम्बर भण्डारी हुनुहुन्छ। गत भदौपछि राजनीतिमा फेरिएको आयाम, आवश्यकता, अपेक्षा र तदनुरूप राजनीतिक दलका गतिविधि र कार्यक्रम छन् या छैनन्, आगामी बाटो कसरी यसले तय गर्छ लगायतका विषयमा अन्तर्संवादमा कुराकानी गरिरहेका छौं। डाक्टर साहब, अब यहाँ ठ्याक्कै ठाउँमा पुग्नुभयो। अब राजनीतिक दलहरूले नै गर्ने होइन, भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी के भन्नुहुन्थ्यो भने शासनका चरित्र चाहिँ करिब करिब एउटै हो, किनभने त्यसले त्यो चाहिँ सामर्थ्य क्षमताले नै त्यसलाई चाहिँ प्रदर्शन गर्ने हो। हामी जतिसुकै गफ गरे पनि, एउटा पार्टीले जति गफ गरे पनि त्यहाँ गएर गर्ने त्यही नै हो जति क्षमता छ। राज्यको संयन्त्र जे जस्तो छ त्यही संयन्त्र प्रयोग गर्ने हो। जति क्षमता छ, जति बजेट छ, जति कार्यक्रम छ, त्यसलाई केही रूपान्तरण सामान्य गरिएला, तर आधारभूत या मूल चरित्र एउटै हो भनेर भन्नुभएको थियो। अब आजको दिनमा हाम्रा राजनीतिक दलहरूले भदौपछि उनीहरूका क्रियाकलाप, जनताका अपेक्षा अनुरूप हामी यो चाहिँ गर्न सक्दैनौ, हामी जति आन्दोलन गरे पनि अहिले हामी यो ठाउँमा हामी पुग्न सक्ने अवस्थामै छैनौ, हामीले एकले अर्काको विरोध गरेर या हिंसा मचाएर हाम्रो आफ्नै क्षति हुने हो भनेर दलहरू सबैले एउटा समान धारणा कहिले बनाउलान् या बनाउनु पर्छ कि पर्दैन, अथवा त्यो बनाइँदै गर्दाखेरि चाहिँ यो विद्यमान सबै दलहरू चाहिँ अप्रासङ्गिक हुन्छन् कि, यी यावत कुराहरूमा अब अहिले कसरी यो विषयलाई चाहिँ जोड्न सकिन्छ?
दलहरूको समन्वय र संवादको जुन पृष्ठभूमि छ त्यो त झन् अहिले सबैभन्दा ठुलो कमजोर पक्ष देख्छु म। किन भन्दा योभन्दा अगाडि भएका सबै खाले क्रान्तिहरूमा काहीँ न काहीँ दलहरूका बीचमा, खास गरिकन अझ मुख्य दलहरूका बीचमा आन्दोलनकै क्रममा सहयात्रा देखिन्थ्यो। चाहे अझ 46 सालको आन्दोलन भन्नुहोस्, चाहे चाहिँ त्यसपछि 62-63 आन्दोलनमा भन्नुहोस्, यतिसम्म कि हतियार बोकेर हतियारबाट मात्रै परिवर्तन सम्भव छ भन्ने तत्कालीन नेकपा माओवादी विद्रोही समेत अन्य राजनीतिक दलहरू जसले संसदलाई आधार मानेका थिए उनीहरूसँग समन्वयात्मक ढङ्गले आन्दोलनकै क्रममा एक ठाउँमा थिए। तर यसपटक के देखियो भन्दा पुराना र नयाँ राजनीतिक दल भनेर जुन भाष्य निर्माण गरियो र एक हिसाबले हेर्ने हो भने त भदौ 23 र 24 आन्दोलन नै जनताको पक्षमा भन्दा पनि बढी पुराना भनेर नाम दिएका राजनीतिक दलहरूको विपक्षमा भएको जस्तो देखिन्थ्यो। त्यसको प्रमाण भनेको चाहिँ ती दलहरूसँग सम्बन्धित भएका जनप्रतिनिधिहरूका घरहरू, व्यक्तिगत निवासहरूमा जुन खालको आगजनी भयो त्यसले त ठुलो घृणाको स्थिति पैदा गरेको छ एक आपसको बीचमा। फेरि हामीले के गर्यौँ भने त्यसपछि लगत्तै भएको नागरिक सरकार भनेर गठन गरिएको, खास गरिकन निर्वाचन प्रयोजनका लागि संविधानको कुनै धारा टेकेर गठन गरिएको सरकारमा चाहिँ कुनै पनि राजनीतिक दलहरू जो लामो समयसम्म शासन सत्तामा बसेका थिए, जसको इतिहास विगतमा लामो थियो, उनीहरूको कसैको पनि प्रतिनिधि नराखिकन त्यो सरकार गठन गरियो र त्यही सरकारले निर्वाचन सम्पन्न गरायो। त्यसकारण भदौ 23-24 यता आउँदै गर्दाखेरि राजनीतिक दलहरूले चाहिँ त्यो आन्दोलन, त्यसपछि भएका सरकार, सरकारका गतिविधिहरूमा आफू पनि एउटा हिस्सेदार हो भन्ने महसुस गर्न सकेको स्थिति छैन र त्यसको स्वामित्व पनि उसले अहिलेसम्म ग्रहण गरिसकेको स्थिति देखिन्न। भलै ती राजनीतिक दलहरूभित्र केही नेतृत्वहरू उदाएका छन् जसले चाहिँ यो भदौ 23 र 24 चाहिँ केवल चाहिँ क्रान्ति मात्रै हो भन्ने उद्देश्यबाट अगाडि बढिन्छ, केही तिनै दलहरूभित्र फेरि क्रान्तिलाई काहीँ न काहीँभित्र विध्वंस पनि थियो भन्ने पाटोहरू चाहिँ स्वीकार गरेको देखिन्छ। त्यसकारण दलहरूका बिचमा हरेक दलभित्र दुईवटा धारहरू छन्। एउटाले चाहिँ त्यो भदौ 23-24 आन्दोलन मात्रै मान्ने र अर्कोले त्यो आन्दोलन मात्रै थिएन, त्यहाँभित्र विध्वंस र हिंसा पनि थियो भन्ने मान्ने, अनि त्यही भएर दलहरू बिच नै आपसमा यो एउटा स्पष्ट धारणा व्याख्या हुन पाउँदा नपाउँदै उनीहरू निर्वाचनमा गए र निर्वाचनको परिणामले पनि उनीहरूलाई आफ्ना मागहरू प्रष्टताका साथ राख्ने, सरकार पक्षसँग संसदमा सडकमा अलिकति बढी मानवीय संविधानसँग जोडिएका मुद्दाहरूमा पनि उनले आफ्नो अडान, स्वतन्त्रतासँग जोडिएका अडानहरू प्रष्ट राख्ने स्थितिमा दलहरू देखिएनन्। फेरि पनि सरकारले केही गल्ती कमजोरीहरू गर्ला र त्यसलाई केही छोपेर हामी फेरि उठाउँला भन्ने एउटा भाष्य, अर्को चाहिँ हाम्रो आफ्नै सङ्गठनहरू बलियो बनाएर अगाडि जानुपर्छ भन्ने भाष्यको बीचमा दलहरू आफै त्यो दलदलमा अहिलेसम्म रहेको देखिन्छ। त्यही कारणले गर्दाखेरि तर लोकतन्त्रमा दलहरू ठुला हुन् या साना हुन्, संसदमा सङ्ख्या कति होस् त्यसले अर्थ राख्दैन। एकपटक प्राविधिक रूपमा निर्वाचित भइसकेपछि पनि 5 वर्षसम्म जनतासँग जोडिने भनेको भावनात्मक रूपमा रहेछ र त्यो भावनाको त्यान्द्रो जोडियो भने के हुँदो रहेछ भन्ने कुरो त हामीले भदौ 23-24 देखिसक्यौँ। त्यस कारणले गर्दाखेरि ज्वलन्त मुद्दाहरूमा दलहरूले केही नीतिगत निर्णयहरू गर्दाखेरि सरकारमा हुने नहुने सबै दलहरूले चाहिँ आफ्ना औपचारिक संयन्त्रहरू जुनहरू छन् संसद संसदीय समितिहरू त्योभन्दा माथि उठेर कुनै त्यो अनौपचारिक राजनीतिक संयन्त्रहरू जसले शासन सत्ता सञ्चालन गर्ने होइन तर समन्वय र संवादको बाटो खोल्छ त्यस्तो खालको समन्वयात्मक संयन्त्रहरू निर्माण गर्न अति आवश्यक भइसक्यो। हामीले सुनेका छौँ पटक पटक धेरै नेताहरूले भनेको कि नेपालको सार्वभौमिकता सुगौली सन्धि पछि नै अहिले सबैभन्दा ठुलो खतरामा छ भनेका कुराहरू सुनेका छौँ। पहिले पहिले जनताले यस्तो भाषा बुझ्दैनन्, पहिले पहिले सिधा हिसाबमा भन्दै गर्दाखेरि जनताले बुझ्थे, त्यो हिसाबले गर्दाखेरि नेताहरूले किन भनेका हुन् त्यसमा कुनै राजनीतिक लाभ छ कि भन्ने पनि देखिन्थ्यो। तर यसपटक धेरै नेताहरूले सार्वभौमिकता र स्वाधीनताका बारेमा प्रश्नहरू उठिरहँदाखेरि जनताले ती प्रश्नहरू उठाउँदै गर्दाखेरि ती नेताले आफ्नो राजनैतिक अस्तित्वका लागि भनेका हुन् भन्नेमा पनि विश्वास गर्दैनन्, किनभने त्यसमा जनतालाई प्रत्यक्ष रूपमा त्यसको ज्ञानको बारेमा त्यसको परिधिको बारेमा दिनानुदिन अत्यावश्यक चाहिँ त्यो सामग्रीहरू चाहिँ आफूसँग हुने नहुने बारेको मुद्दा भन्दा पनि त्यो अलिकति ठुलो मुद्दा हो। त्यस कारणले गर्दाखेरि यो दलहरूका बिचमा यति जटिल मुद्दाहरू छन्। अर्कोतिर संविधान संशोधनको मुद्दा चलिरहेको छ। संविधान संशोधन गर्दाखेरि हामीले अहिलेसम्म राजनीतिक प्रणालीलाई धेरै ध्यान दियौँ भने अबको संविधान संशोधनको एजेन्डाले सामाजिक मुद्दाहरूलाई बढी ओगट्ने विषय छ। केही समय अगाडि हामीले देख्यौँ तराईका केही जिल्लाहरूमा भएको सामुदायिक घटनाहरूप्रति पनि हामीले अब सजग हुनुपर्ने स्थिति आइसकेको छ। एउटा कुरा स्मरण गरौँ, भदौ 23 र 24 गते हुनु घटना त्यो हुनुभन्दा अगाडि चैत्र 15 गते काठमाडौँको तिनगुनेमा घटना भएको थियो, त्यसबाट हामीले पाठ किन सिकेनौँ? त्यसले गर्दाखेरि अहिले दलहरूको बिचमा संवाद र समन्वय भएर केही समय अगाडि तराईका जिल्लाहरूमा भएको सामुदायिक घटनाहरूबाट हामीले तत्काल पाठहरू सिक्नुपर्ने स्थिति, समाजमा भएका जति पनि आपराधिक घटनाहरू छन् र त्यो अपराधलाई खुलस्त सामाजिक सञ्जालमा स्वीकारेका घटनाहरू बजारमा छ्यापछ्याप्ती ल्याउँदाखेरि आम मानिसमा कस्तो चेतनाको विकास भएको छ, यस्ता कुराहरू केवल सरकारले मात्रै अथवा सरकारी संयन्त्रहरूले मात्रै त्यसको निरूपण गरेर सम्भव हुँदैन। यसका निमित्त दलहरू जो मुख्य कारक हुन् समाज रूपान्तरणको भन्छन्, लोकतन्त्रमा त हो नै, त्यो संयन्त्रहरूको बिचमा चाहिँ समन्वय र संवाद चाहिँ अत्यन्त जरुरी भइसकेको स्थिति हो।
डाक्टर साहबले उठाउनु भएको कुरालाई अब कार्यान्वयन गर्न चाहिँ भनौँ न, अब अहिले तत्कालको अवस्थामा यदि हामी हेर्ने हो भने ठूलो दल, अत्यन्तै ठूलो दल, दुई तिहाईको दल, एउटा ऐतिहासिक अवसर चाहिँ प्राप्त गरेको दलको सभापति रवि लामिछानेले यो अहिलेको अवस्थालाई चाहिँ नेतृत्व गर्नुपर्छ या वर्तमान प्रधानमन्त्रीले त्यो सबै चाहिँ नेतृत्व गरेर अहिलेको यहाँले उठाएका विषयहरू दलहरूका बीचको सम्बन्धलाई राम्रो बनाउने या यथार्थ बारेमा सबैका बीचमा समान धारणा बनाउने अहिले प्रधानमन्त्रीले त्यो काम गर्न सक्नुहुन्छ अथवा दलले काँग्रेसले मालेले या अहिले माओवादी सहितका दलहरू मिलेर बनेको नेकपाले त्यो काम गर्न सक्छ या कुनै पूर्व प्रधानमन्त्रीले गर्न सक्नुहुन्छ? यो कसरी यो ठिक ठाउँमा जान्छ त अब यो यसको नेतृत्व? किनभने हिजो एउटा अवस्था थियो बीपी कोइरालाको एउटा चाहिँ ठूलो चाहिँ चामत्कारिक नेतृत्व थियो सबैले माने, पछि मदन भण्डारी त्यसपछि मनमोहनलाई पनि माने, यता आएर गिरिजाप्रसाद कोइरालाले आफ्नो त्यो एउटा क्षमता देखाउनु भयो उहाँलाई पनि माने, अब आजको दिनमा त्यो नेतृत्वको पनि किनभने एक आपसमा एउटै पार्टीभित्र एउटाले अर्कोलाई नेता मानिरहेको छैन, अर्कोले अर्कोलाई मानिरहेको छैन, यहाँ त्यो पनि समस्या छ। अब यो कुराको सबै कुराको अगुवाई गर्ने नेतृत्व गर्ने पार्टीका तर्फबाट कुन पार्टीले कसरी गर्न सक्छ यहाँको दृष्टिकोण मात्रै मैले जान्न खोजेको।
हेर्नुहोस्, राजनीतिमा राजनीतिक नेतृत्वको उपस्थिति भनेको त्यो बढी क्षमतावान अथवा बढी चमत्कारिक हुने कुराहरू, त्यो उसको कन्डक्ट, पर्सनल कन्डक्ट, उसले गर्ने व्यक्तिगत काम कारवाहीको आधार चाहिँ बढी भाष्य र बढी जेस्चरमा त्यो सङ्केतहरू निर्माण गरेको हुन्छ। उसको एकै दिन चाहिँ विकसित हुने नेतृत्वको गुण होइन, दिनानुदिन उसको विगत कस्तो छ, उसले चाहिँ कुन पृष्ठभूमिबाट राजनीतिक नेतृत्व आएको छ, उसँग कति चाहिँ फलोअरहरू छन्, उसलाई ती फलोअरहरू कति प्रतिबद्ध छन्, कति सैद्धान्तिक आडमा कति साङ्गठनिक आडमा नेतृत्व जन्मेको छ भन्ने कुराले र उसले कुन एजेन्डा समातेको छ महत्त्वपूर्ण कुरा त त्यो देखिँदो रहेछ। जस्तो हामीले बिपी कोइरालाको कुरा गरौँ, बिपी कोइराले निर्माण गरेको भाष्य भनेको त आधुनिक नेपालको राजनैतिक प्रणालीको भाष्य निर्माण गरेको हो, त्यसकै वरिपरि छ नि आजसम्म पनि, किनभने त्यो संसदीय व्यवस्था, जुन संसदीय व्यवस्थाको परिकल्पना उहाँले गर्नुभयो र त्यो स्थापना गर्नका लागि अगाडि बढ्नुभयो, त्यसैको वरिपरि नै नेपालको राजनीति अहिले घुमिरहेको छ नि। हामीले त देखाएका छौँ यतिसम्म कि 10 वर्षसम्मको सशस्त्र द्वन्द्वबाट आएको नेतृत्वले समेत त्यो संसदीय प्रणालीलाई स्वीकार गरेर आएको स्थिति छ। त्यसैले एउटै व्यक्ति कसले गर्नुपर्छ भन्ने विषय भन्दा पनि हामीले अहिले नेपाली राजनीतिमा देखिएको धारहरूको चाहिँ विश्लेषण गर्नु जरुरी छ। प्रधानमन्त्री नियुक्त हुनुभन्दा अगाडि नै वर्तमान सरकारले निर्वाचनमा सरकारको नेतृत्व गरेको पार्टीले निर्वाचनमा लगभग 2/3 को विजय हासिल गर्ने बेलामा चाहिँ हामीले देखेका थियौँ छिमेकी देशहरूले एउटै दलको दुईटा नेतालाई बधाई दिएको चाहिँ मैले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक थाहा पाएको हेर्नुहोस् एउटैचोटि बधाइदिँदाखेरि त्यसले गर्दाखेरि काहीँ न काहीँ यो व्यक्ति पनि महत्त्वपूर्ण हुँदो रहेछ कि राजनीतिमा भन्ने यहाँको प्रश्नसँग कतै न कतै चाहिँ मेल खान्छ. तर एउटा कुरा के हो भन्दा सुरुवाती गर्ने चाहिँ जो कार्यकारी भूमिकामा छ जससँग जनताले बढी अपेक्षा गरेका छन् उहाँसँग नै कार्यकारी भूमिका निर्वाह गर्नुपर्ने हुँदो रहेछ. योभन्दा अगाडि ठुलो दलको सभापतिले राख्नुभएका एक दुईवटा छलफलहरूमा चाहिँ स्वयं प्रधानमन्त्री अथवा मन्त्री परिषदका अन्य सदस्यहरूको उपस्थिति नभइसकेपछि हामी तपाईँसँग कुरा गरेर के गर्ने यसलाई इम्प्लिमेन्ट गर्ने त सरकारले हो खोइ त प्रधानमन्त्री भन्ने प्रश्नहरू पनि त उठे नि. त्यसले गर्दाखेरि नेतृत्व जसले लिए पनि हुन्छ त्यसमा व्यक्ति गौण हो तर जसले नेतृत्व लिन्छ उसले लिइसकेपछि त्यहाँ छलफल भएका कुराहरू कार्यान्वयन हुने सुनिश्चितता चाहिँ कसरी गर्ने त त्यो सुनिश्चितता गर्ने कुरा आयो भने नेतृत्व चाहिँ खासै कसैले लिँदा पनि अप्ठ्यारो हुने स्थिति चाहिँ देख्दिनँ म.
ठ्याक्कै यसैको पूरक प्रश्न जसरी भदौ पछि यसअघिका चाहिँ ठुला दलहरू काङ्ग्रेस एमाले या पछि चाहिँ यो अहिले नेकपा बनेको दल यिनीहरूमा जुन खालको रूपान्तरण आवश्यक रह्यो भनेर जनताले मत मार्फत जुन कुरा चाहिँ फागुनमा त्यो कुरा चाहिँ तय गरिदिए त्यस यता ती दलहरूले त्यसका लागि प्रयास गरेको यहाँले पाउनुभयो या पाउनु भएन
प्रतिपक्षी दलहरूले?
हजुर हजुर हजुर
प्रतिपक्षी दलहरू पनि सबै आफ्नै अलिकति अलमलमा परेको देखिन्छ. मैले यहाँलाई अघि पनि भनेको थिएँ हरेक दलहरूमा चाहिँ भदौ 23-24 घटनालाई हेर्ने दृष्टिकोणहरू फरक देखिएका छन् त्यसका नेता कार्यकर्ताहरूमा.
त्यसलाई अब संवाद मार्फत त्यसमा समान धारणा बनाउनु पर्छ भन्ने यहाँको दृष्टिकोण होइन त डाक्टर?
यदि दलहरू बलियो भएन भने त लोकतन्त्र पहिले कमजोर हुन्छ. जनता मात्रै बलियो भएको ठाउँमा लोकतन्त्र कहिले पनि बलियो हुँदैन. त्यसका जो मूल दलहरू छन् तिनीहरू बलियो हुनुपर्छ.
डाक्टर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक जो त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापक पनि हुनुहुन्छ डाक्टर पीताम्बर भण्डारी. अन्तर्सम्वादमा कुराकानी गर्दै हुनुहुन्थ्यो प्राविधिक मित्र उत्तम पाण्डे र राजु थापालाई धन्यवाद. सन्तोष रेग्मी विदा हुन्छु. नमस्कार.